बैंक आपके बारे में, जैसे नया पाकिस्तान सर्टिफिकेट, स्टॉक एक्सचेंज या रियल एस्टेट इन्वेस्टमेंट। और हाँ, पैसे रखने या ले जाने पर कोई पाबंदी नहीं। घर वालों के लिए गाड़ी लेनी हो या पैसे भिजवाने हो, हमारी मोबाइल एप्लीकेशन या इंटरनेट बैंकिंग के जरिए हर ट्रांजैक्शन मिनटों में। तो अपना सांबा बैंक रोशन डिजिटल अकाउंट खुलवाने के लिए अभी www.samba.com.pk पर विजिट करें और सिर्फ 10 मिनट में अपनी ऑनलाइन एप्लीकेशन फिल करें। सांबा बैंक पाकिस्तान, व्हेन यू थिंक ऑफ होम वी थिंक ऑफ यू। टर्म्स एंड कंडीशंस अप्लाई।
ओंटारियो का कोविड-19 प्लान फैलाव को रोकने और जिंदगियां बचाने में मदद फराहम कर रहा है। जब तक हम सबको वैक्सीन नहीं लग जाती, मास्क पहनें, अपने हाथ धोएं और फासला रखें। रोजाना हजारों लोग वैक्सीन लगवा रहे हैं, आपकी बारी जल्द आने वाली है। ontario.ca/covid-vaccine-plan पर मजीद जानें या 300 जबानों में मालूमात के लिए 1-888-999-6488 पर कॉल करें। अदायगी शुदा मंजानिब हुकूमत ओंटारियो।
सोडी फर्नीचर वालों अपने वैल्यूएबल कस्टमर्स वास्ते एक खास सूचना। लॉकडाउन दी मौजूदा सिचुएशन नु देखते हुए अपने कस्टमर्स दी सेफ्टी लई सोडी फर्नीचर ने कर्ब साइड पिकअप अते डोर डिलीवरी दी सर्विस शुरू कर दिती है। तुसी इना दी वेबसाइट ते जाके अपना फर्नीचर पसंद करो ते अपना फोन नंबर इना नु ईमेल करो central@sodifurniture.com ते। सोडी फर्नीचर दी सेल्स टीम वर्चुअल टूर्स अते बेस्ट डील्स लई तुहानू आप फोन करेगी। खूबसूरत फर्नीचर बेस्ट प्राइसेस से मिलेगा सोडी फर्नीचर तो।
डाइवोर्स या कस्टडी दी लड़ाई जिंदगी दी सब तो औखी लड़ाई हुंदी है, क्योंकि तुसी उस शख्स नाल लड़ रहे हुंदे हो जिस नाल तुहाडा घर परिवार ते तुहाडे बच्चे सांझे ने। उस वक्त कई सवाल उठते ने कि प्रॉपर्टी किस कोल जाएगी, कस्टडी किस नूं मिलेगी ते जिंदगी दी सब तो प्यारी दौलत बच्चे किस कोल रहनगे।
SNS लॉयर्स को इन सारे सवालों दे जवाब ते तुहाडे हक ले लड़न वास्ते लियाकत है। अपने हक जानने लई या सलाह लैण लई अज ही SNS लॉयर्स नूं कॉल करो 416-655-2000।
बैंक अल्फला पेश करता है रोशन डिजिटल अकाउंट। अब बैरून मुल्क मुकीम पाकिस्तानी ये अकाउंट फौरी डिजिटली खुलवा सकते हैं। अभी www.bankalfala.com विजिट करें, आज ही अपना रोशन डिजिटल अकाउंट खुलवाएं। इस डिजिटल अकाउंट में जब चाहे पैसे डालें और जब चाहे पैसे वापस ले जाएं और पाएं अपने मुल्क में सरमायाकारी करने के मौके। ये बैंकिंग का नया अंदाज है और एक नए दौर का आगाज है। बैंक अल्फला, रोशन मुस्तकबिल, डिजिटल पाकिस्तान।
पिंड दा मजा हुन कैनेडा विच वी। कैलेडन सब्जी फार्म तो ताजा हरियां ऑर्गेनिक सब्जियां दे नाल हरी मिर्च, लौकी, करेले, बैंगन, मूली, मेथी, धनिया, साग, मटर, गाजरां, खीरे ते शलजम ते होर भी बहुत सारी सब्जियां खुद अपने हत्था नाल उगा के बेचते हैं ताडे लई। अपना फार्म ते अपनी ही दुकान अज ही पहुंचो। कैलेडन सब्जी फार्म 12050 एयरपोर्ट रोड, कैलेडन एयरपोर्ट एंड मेफील्ड रोड 905-965-3633-905-965-3633।
एशियन फूड सेंटर 905-793-1338। आपके किचन की तमाम जरूरियात एक ही छत तले। फ्रूट्स एंड वेजिटेबल्स, ग्रोसरीज एंड स्टिफल्स, ब्रेड, डेयरी एंड एग, बेवरेज एंड कन्फेक्शनरी, ब्रांडेड फूड्स, पर्सनल केयर एंड हाउसहोल्ड, स्वीट्स एंड समोसास। Order now for in-store free pickup 905-793-1338. Home delivery is also available. Asian Food Center 905-793-1338. Asian Food Center.
कर्ज से निजात के लिए एक ही नाम, मोहम्मद सिद्दीक। ऑल द सॉल्यूशन, पुरसकून जिंदगी और क्रेडिटर्स की कॉल से छुटकारा।
मोहम्मद सिद्दीक ऑल डेट सॉल्यूशन, बैंकरप्सी, इंसॉल्वेंसी, कंसोलिडेशन करते हैं अप टू 80%। मोहम्मद सिद्दीक आपके लिए काम करते हैं। पुरसकून जिंदगी, अच्छी सेहत और लंबी उम्र की जामिन। अपनी जिंदगी को पुरसकून करने के लिए, कर्जों से पाक करने के लिए राबिता कीजिए मोहम्मद सिद्दीक 416-671-0577।
आयशा, ये तुम क्या सर पकड़ कर बैठी हो?
घर में मेहमान आ रहे हैं और मुझे 10 जगहों पर जाना पड़ेगा ग्रोसरी के लिए।
10 जगह क्यों, एक ही जगह है फातिमा ग्रोसर्स।
फातिमा ग्रोसर्स?
जी हाँ, फातिमा ग्रोसर्स मसाले, ताज़ा सब्जियाँ, फल, हलाल गोश्त, मैरिनेटेड मीट आइटम्स और स्पेशल बीफ स्टेक्स भी। ग्रोसरी का सारा सामान साजो आवाज के रेफरेंस पर स्पेशल डिस्काउंट भी। मैकलॉगलन और ब्रिस्टल के इंटरसेक्शन पर न्यू फातिमा ग्रोसर्स 512 ब्रिस्टल रोड, वेस्ट ऑफ मिसिसागा 905-848-7000। फातिमा ग्रोसर्स, सबसे जबरदस्त।
आप वहाँ नहीं, लेकिन जब आप रेमिटली के जरिए पैसे घर भेजते हैं तो आप अपनों के पास महसूस करते हैं, बेटी की सालगिरह के लिए या किसी भी मौका पर। रेमिटली आपको देता है तेज और महफूज ट्रांसफर की सहूलत और फौरी अपडेट से आप और आपके अपनों को ज़हनी सुकून। रेमिटली ऐप डाउनलोड करें और अपने पहले ट्रांसफर पर खुसूसी ऑफर से फायदा उठाएं। रेमिटली
हेयर मैक्स लेकर आए हैं अल्टीमेट हियरिंग सॉल्यूशन विद वर्ल्ड स्मॉलेस्ट एडवांस एंड डिजिटल हेयरिंग एड्स, वो भी सबसे कम कीमत में। किसी भी हेयरिंग एड की खरीदारी पर बिना किसी फिकर के 3 साल की वारंटी भी हासिल कीजिए। फ्री नो ऑब्लिगेशन हेयरिंग टेस्ट के लिए आज ही कॉल कीजिए हेयर मैक्स। सर्व करते हैं GTA में 2 लोकेशन से,
जेन एग्लिंटन या फिर दंदास एरंडेल के इंटरसेक्शन पर। 4167928792 हेयर मैक्स 4167928792।
कश्मीर कढ़ाई पॉइंट, बेहतरीन लजीज जायकेदार कढ़ाई या फिर करी डिशेस हैं, थाली या बारबेक्यू आइटम्स हैं, कढ़ाइयां बहुत मजे की हैं, वेजिटेबल्स और बिरयानी के लिए। दे आर जस्ट टेकिंग ऑर्डर्स ओवर द फोन, स्किप द डिशेस, उबर ईट्स या फिर डोर डैश। कश्मीर कढ़ाई पॉइंट, पाकिस्तानी एंड इंडियन कुजीन, 225 कैसल ओक क्रॉसिंग इन ब्रैम्पटन, 9057585099।
जी साहब, एक बार फिर से खुश आमदीद कहना चाहते हैं हमारे फा मुजफ्फर, हमारा 7:70 AM पे। और आज का प्रोग्राम, जैसे मैंने आपसे कहा था कि आज हम आपकी मुलाकात करवाएंगे, बहुत शुक्रिया कर्नल रुपिंदर हीर हमारे साथ थे इंडिया में जो किसान मूवमेंट है उसको कवर करने के लिए, और बंगाल के इलेक्शंस पे आपने बड़े खूबसूरत तरीके से वजाहत की। कर्नल रुपिंदर हीर 7:70 का हिस्सा हैं और एवरी संडे को 1 से 2 के दरमियान उनका शो आप यहां से समाप्त भी फरमा सकते हैं। हमारी वेबसाइट www.eawaz.com, एंड मेरी एक आपसे हम्बल रिक्वेस्ट, आई विल नॉट बी एबल टू टेक एनीबडीज कॉल, बट आई प्रॉमिस एंड आई गारंटी कि हम आपके क्वेश्चंस को मनो अन एड्रेस करवाएंगे। मैं आपके साथ जो चीज शेयर करना चाहती हूं कि हमारे साथ आज के मेहमान, एंड अगेन मैं जाती तौर पे इस चीज की कायल हूं कि जब सीना गजट काम करता है तो न्यूज मैसअप हो जाया करती है, और जिस दौर में हम रह रहे हैं ये वो दौर उस दौर से बिल्कुल मुख्तलिफ है जब लोग आमने सामने जंग किया करते थे। तो बस लोगों के जहनों को आप बिगाड़ दीजिएगा और बस फिर आप देखिए पैसा फेंक और तमाशा देख वाली बात आप देखिएगा कि कैसे लोगों के दिमाग बदलते हैं और चीजें कहां से कहां पहुंचती हैं। आप इमेजिन कीजिएगा कि लीबिया की जो फॉल हुई है वो कौन सा स्क्वायर था जहां पे लोग इकट्ठे हुए थे, और कौन इजिप्ट, इजिप्ट में तहरीनी स्क्वायर पे, और वो सोशल मीडिया की करामात थी। एनीवेज, आज जो मैं आपकी मुलाकात करवाने जा रही हूं पाकिस्तान आर्मी के 3-स्टार जनरल लेफ्टिनेंट जनरल असद दुरानी साहब से मुलाकात करवाना चाहती हूँ। लेफ्टिनेंट असद दुरानी का अगर मैं जिक्र करूंगी तो जैसे मैंने आपके साथ शेयर किया कि आप 1941 में रावलपिंडी में ही पैदा हुए थे, मगर मुत्तहिदा हिंदुस्तान से या इंडिया से यकीनन आपकी मोहब्बत बरकरार भी रही होगी। यकीनन आज भी मैं बहुत सारे इंडियन से भी जब मिलती हूँ तो वो मुत्तहिदा हिंदुस्तान के ज़माने के जो लोग हैं वो कहते हैं मैं ख्वाब में भी वो जगह आज भी हम देखते हैं जहाँ पे हम पैदा हुए थे और जहाँ पले बड़े थे। मगर लेफ्टिनेंट जनरल असद दुरानी साहब रावलपिंडी में पैदा होते हैं, यहीं अपनी तालीम हासिल करते हैं और यहीं से फिर अपना प्रोफेशन इख्तियार करते हैं, और ऑफकोर्स आर्मी में आप तरक्की करते करते लेफ्टिनेंट जनरल के अहदे तक पहुंचे। रिटायरमेंट के बाद, जैसा मैंने आपके साथ प्रोग्राम के शुरू में शेयर किया था, 1988 में मिलिट्री इंटेलिजेंस को भी ज्वाइन किया, और मिलिट्री इंटेलिजेंस के बाद 1990 में आपने ISI के डायरेक्टर जनरल ISI बने, और यकीनन ISI किस तरह से अमल करती है आप लोगों के इल्म में ही हो। और फिर कहा यह जाता है कि आर्मी पाकिस्तान की सियासत में बहुत मदाखलत करती है, जिसमें जनरल साहब की चंद चीज़ों ने शहादत भी दी कि यस आर्मी इंटरवीन करती है, जिसमें 1990 की बात है कि वो जो एक बेनज़ीर साहिबा के अगेंस्ट, और इन्होंने एक जमहूरी इत्तेहाद की तश्कील में मदद दी थी और नवाज शरीफ साहब को और बाकी सियासतदानों को सपोर्ट किया था, और ये इन्होंने अगर सपोर्ट किया था तो ये इमा किसका था, ये जनाब इसहाक साहब जो उस वक्त وقت کے صدر تھے اور اس وقت کے جو آرمی چیف جنرل بیگ تھے ان کے ایما کے اوپر. یہاں پر استعمال کیا گیا تھا مہران بینک کو استعمال کیا گیا تھا, اور مہران بینک کے جو انچارج تھے یا جو بھی سینئر تھے انہوں نے 1,40,000,000 کے قریب جو تھا, 140 million روپے ان کو دیے تھے, اور کہا گیا تھا کہ آپ نے پولیٹیشنز میں بانٹنے ہیں, جس میں جنرل صاحب نے اس کے بارے میں خود بتایا کہ یس مجھے دیا گیا تھا مگر مجھے ساتھ یہ بھی انسٹرکشنز ملی تھی کہ اس پیسے کو تقسیم کیسے کرنا ہے. یہ انسٹرکشنز آپ کو یا تو پریزیڈنٹ ہاؤس سے دی جائیں گی یا جنرل بیگ خود دیں گے. یہ جنرل اسحاق وہی ہیں جن کا بعد میں نواز شریف کے بعد بینظیر صاحبہ کے جانے کے بعد نواز شریف کے ساتھ آتے ہیں, اور پھر نواز شریف صاحب سے بھی ان کی کھٹ پٹ ہو گئی تھی اور لڑائی ہو گئی تھی. بہرحال جنرل صاحب کی ایج اراؤنڈ 80 years کے قریب ہے. میں آپ کے کریئر کے بارے میں بات کر رہی ہوں, تو آپ 1990 میں آپ کو اپوائنٹ کیا جاتا ہے ڈائریکٹر جنرل ISI, اور یہ وہی دور تھا جس میں انہوں نے یہ 1993 کے الیکشن میں بھی ان کو انٹروین کرنے کا کہ انہوں نے اس میں مداخلت کی تھی. کس کے ایما پہ کی تھی؟ یقیناً دیر مسٹ بی اے سپر پاور ایٹ دیٹ ٹائم وچ آئی بلیو ایز ہی سیڈ از دا پریزیڈنٹ آف پاکستان ایٹ دیٹ ٹائم اینڈ دی آرمی چیف واز جنرل بیگ ایٹ دیٹ ٹائم. تو بہرحال 1990 سے آن ورڈ 2 کے لیے آپ ڈائریکٹر جنرل ISI بھی رہے. 1993 میں آپ یہ پرویز مشرف صاحب کا آئی بلیو دور شروع ہو چکا ہوتا ہے, اور سعودی عرب پہلے آپ جرمنی میں ایز اے سفیر رہتے ہیں بیکاز آپ کے پاس آپ کو اوپر ہینڈ ملتا تھا کہ آپ کو جرمن لینگویج آتی تھی, اور اس کے بعد پھر پرویز مشرف صاحب کے دور میں آپ کو اپوائنٹ کیا جاتا ہے ایز اے سفیر سعودی عربیہ کے لیے. جیسا میں آپ سے پہلے کہا, مہران بینک کا سکینڈل جس کا تعلق وہی اصغر خان کیس کے ساتھ تھا کہ انہوں نے وہ جمہوری اتحاد کو عمل میں لے کے آئے تھے ایز پر انسٹرکشنز بائی دی پریزیڈنٹ آف پاکستان اسحاق خان اس وقت کے اور جنرل بیگ کے. 2016 میں صاحب انہوں نے کتاب چھاپ دی, جس کے بعد ہمیشہ سے ہی یہ کتابوں کا حصہ رہے یا خبروں کی زینت بنتے رہے, مگر 2016 میں امرجیت سنگھ دلت جو ہندوستان کی را کے انچارج یعنی ڈائریکٹر جنرل وہاں کے تھے, ان کے ساتھ مل کر ایک اسپائی کرونیکل نام کی کتاب لکھی. میں آپ کے ساتھ پہلے شیئر کر چکی ہوں, یہ کتاب چھاپنے کے لیے ان لوگوں نے کھٹمنڈو میں, بینکاک, دبئی, روم, استنبول میں باقاعدہ ملاقاتیں کی, اور جس میں دونوں سینئرز یعنی را کے سینئر جنرل امرجیت سنگھ دلت اور جناب اسد دورانی صاحب یہ اپنی یادداشتوں کو ریوائز کرتے تھے یا ان یادداشتوں کا ذکر کرتے تھے, اور آدتیہ سنہا جو تھے وہ اس کو کتابی صورت میں مرتب کرتے تھے. اس میں چند ایک پیرائے جس پہ بعض لوگوں کو اعتراض بھی ہوا, جس میں امرجیت سنگھ دلت صاحب نے ایک بات کہہ دی کہ میں شراب انڈیلتا جاتا تھا اور وہ سچ سچ بولتے جاتے تھے اور ہر بات کہتے جاتے تھے. وہاں سے ریزرویشنز ہوئیں کہ پاکستان کے جو آرمی کے جو فورس ہی واز انٹیلیجنس آرمی کے بھی ڈائریکٹر جنرل رہ چکے تھے, ISI کے ڈائریکٹر, بہت سارے ویک پوائنٹس پاکستان کے ان کے پاس تھے, تو شاید اس شراب کے گلاس کے اوپر وہ چیزیں ان سے انڈیا کے جو ڈائریکٹر جنرل ہیں انہوں نے اگلوا لی ہوں گی. میں ایک بات تمام انڈین جو سن رہے ہیں آپ کو بتانا چاہتی ہوں, یو گائز آر گریٹ گائز, یور نیشن از اے گریٹ نیشن, نن آف یور پالیٹیشین لیفٹ کنٹری, نن. پاکستان کی بدقسمتی یہ ہے کہ ہمارے پالیٹیشینس جب سیاست کرنی ہوتی ہے تو پاکستان میں ہوتے ہیں, اور جب انہوں نے عیاشی کرنی ہوتی ہے تو دے آر ایدر ان دبئی اور ان سعودی عربیہ اور ان انگلینڈ اور ان امریکہ. ٹھیک, تو مگر جو ابھی ہمارے جنرل پرویز مشرف صاحب بھی آپ کو پتہ ہی ہے, آج کل جنرل پرویز مشرف صاحب اسد دورانی صاحب کے جونیئر تھے, تو آپ کا اگر تجربہ زیادہ تھا تو پرویز مشرف صاحب نے بھی بہت سی غلطیاں کی, تو آپ نے کیوں چیک نہیں کیا تھا؟ جنرل صاحب جنرل اسد دورانی 3-star جنرل رہے, جیسا ہی سیٹ پاکستان کے جو بڑے ادارے تھے ان کی سربراہی کی. سر السلام علیکم اینڈ ہاؤ آر یو, تھینک یو ویری مچ فار یور ٹائم.
وعلیکم السلام.
سر میں آپ کو چیتا کنسیڈر کرتی ہوں، یعنی میں نے اتنی ساری باتیں ساری کی ساری شیئر کر دی، مگر ہیں آپ چیتا دل کے کہ آپ ایئر پہ، ریڈیو پہ، ٹیلی ویژن پہ ہمارے ساتھ حاضر ہو گئے ہیں. تھینک یو ویری مچ سر. میرا اس انٹرویو کا ایک مقصد یہ بھی ہے، سکس جنریشن وارفیئر، جس میں بہت ساری خبریں آپ جیسے لوگوں کے منہ سے نکلیں، اور اس کے بعد وہ خبریں جب آگے آگے چلتی گئیں تو خبر بگاڑ بنتی چلی گئی، اور پاکستان کی آرمی کے بارے میں بڑا ابہام پیدا ہونا شروع ہو گیا. مگر کمیونیکیشن جو ہے نا، وہ ہر دوری کو یا ہر گیپ کو پاٹ کر دیتی ہے یا ہر گیپ کو ختم کر دیتی ہے. اینڈ آئی تھینک یو ویری مچ فار یور کریج دیٹ یو کیم. میں جنرل صاحب کی جب بات کر رہی ہوں تو میں آپ سے بتانا چاہتی ہوں کہ جنرل صاحب کا جو را کے جو سینئر ہیں جناب امرجیت سنگھ دلت، ان کے ساتھ ایک 2011 میں برلن میں کانفرنس ہوئی تھی، آپ وہاں پر بھی موجود تھے. اس وقت آپ ٹیلی ویژن کی سکرین پہ ایسے دلت سابق چیف را کو دیکھ رہے ہیں اور لیفٹیننٹ جنرل اسد درانی کو دیکھ رہے ہیں. صاحب 2011 میں برلن کی کانفرنس میں آپ موجود تھے. 2013 میں جنرل اسد درانی صاحب نے اوٹاوا یونیورسٹی میں پڑھے گئے ریسرچ پیپر پہ بھی کام کیا. یہ تو تھی ایک صورتحال. سر بڑی کنٹروورسی رہی جب میں آج آپ کی کتاب کے شروع کے اور دیکھ رہی تھی تو مجھے ایسے لگا کہ ہندوستان سے، حالانکہ یو آر بورن ان راول پنڈی، آپ کی تعلیم بھی وہیں پہ ہوئی، آپ نے آرمی کو بھی وہیں پہ جوائن کیا، آرمی کا ہیڈ کوارٹر بھی وہیں ہے، مگر جب آپ ہندوستان کا ذکر کرتے ہیں تو وہ دل کے کونے کی ایک محبت سامنے آتی ہے. از اٹ جسٹ مائی فیلنگ اور یہ جو خبریں میں نے پڑھی ہیں یہ اس کی وجہ سے؟
آپ کی بہت ساری ڈیٹیلز صحیح نہیں ہے، لیکن اگر آپ نے اس بارے میں، کتاب کے بارے میں بات کرنی ہے تو ضرور کیجیے، سوال پوچھئے. اگر کسی نے کتاب پڑھی ہے اس کے متعلق آپ
میرے ساتھ سر، جی سر میرے ساتھ وہ لوگ بھی موجود ہیں جنہوں نے پوری کتاب کو پڑھا ہے. مگر سر میں، آپ نے بڑی خوبصورت بات کہی، ایگزیکٹلی میں اس بات پہ بلیو کرتی ہوں. کچھ چیزیں حقائق پر مبنی ہوتی ہیں اور بہت سی چیزیں ریومرز ہوتی ہیں جو پھر اتنی وہ پروپیگنڈا ہوتا ہے کہ وہ جھوٹ بھی سچ ہو جاتا ہے. ابھی آپ نے کہا کہ آپ کی کچھ باتوں، میری کچھ باتوں سے آپ کو اختلاف ہے اور وہ غلط ہیں. وڈ یو مائنڈ ٹو کریکٹ دوز؟
جی ہاں، مثلاً کئی اور چیزیں ادھر بلت صاحب کی میں نے وہ اسٹیٹمنٹ نہیں سنی ہوئی، تو میں اس لیے کہتا ہوں کہ واقعی چیزیں جو سی ہے توڑ موڑ کے بیان تو ضرور ہو جاتی ہیں، لیکن اگر کتاب کے بارے میں کوئی سوال جن لوگوں نے پڑھا ہے وہ مجھ سے ضرور پوچھیں کہ کون سی چیز ان کو ٹھیک لگی ہے، کون سی نہیں ٹھیک لگی، کس کے بارے میں ان کو شک ہے، وہ سوال پوچھنا چاہتے ہیں. میں اسی لیے آیا ہوں تاکہ آپ اس کتاب کے بارے میں، اس کے فلسفے کے بارے میں اور اس کے علاوہ جو چیزیں میں نے خود کہی ان کے بارے میں اگر بات کریں تو میں تیار ہوں بات کرنے.
ڈیفینیٹلی سر، ہم سر وہ
سپیکولیشن ہوتی لوگ اس کے بارے میں بات کرتے ہیں، اتنے لوگ ہیں، اتنے منہ ہوتے ہیں اور اتنی باتیں ہوتی ہیں، سب کے بارے میں تو مجھے ضرورت بھی نہیں ہے، لیکن اپنی جو بات میں نے کرنی ہے، صحیح ہو غلط ہو، اس کے بارے میں تیار ہوں.
جی سر، میں آپ سے جو پہلی بات کرنا چاہتی ہوں کہ آپ نے خود سے یہ کہا، میرے پاس وہ کلپ بھی ہے جس میں آپ نے فرمایا کہ یس، رقم کو تقسیم کیا گیا تھا اور آرمی نے اس وقت انٹروین کیا تھا جو ہماری پولیٹیکل گورنمنٹ تھی، اور محترمہ بے نظیر کے اگینسٹ اس رقم کو، جو 140 ملین کے قریب تھے، اور آپ کے اپنے الفاظ میں یہ موجود ہے آن ریکارڈ کہ مجھے یہ کہا گیا تھا کہ آپ کو باقی احکامات جو ہیں وہ پریزیڈنٹ ہاؤس سے یا جنرل بیگ صاحب دیں گے. تو عام آدمی کے دل میں یہ بات گھر کر گئی کہ آرمی پولیٹیکل سسٹم میں بہت مداخلت کرتی ہے اور پولیٹیکل سسٹم کو سٹیبل نہیں ہونے دیتی. تو آپ کچھ فرمائیں گے اس کے بارے میں؟
جی، اس کے بارے میں بھی ایک کتاب لکھی ہوئی نا، اصل جو کتاب میں نے لکھی اپنے تجربات میں، جس میں اس چیز کا بہت میں نے تفصیل سے بیان کیا، وہ تو پاکستان ڈرفٹ ہے. اس کے متعلق اگر کسی شور نہیں پڑھا تو نہیں، لوگوں نے پڑھا ہوگا. اس کے اندر بیان کر دیا ہے کہ وہ کیا انوائرمنٹ تھی جس میں یہ سارا کچھ ہوا تھا، اور جہاں تک میں کہوں کہ آپ نے وہ فرمایا کہ یہ فیصلہ جب ہوا تو پریزیڈنٹ صاحب بھی تھے، آرمی چیف بھی تھے، سب لوگ آن بورڈ تھے، اور اس وقت یہ فیصلہ ہوا کہ یہ سپورٹ کرنی ہے. वो कौन से मुहर्रकात थे जिसकी वजह से यहाँ तक पहुंचे, वो मैंने पाकिस्तानी ड्रिफ्ट में ज्यादा डिटेल से
सर थोड़ा सा अगर आपको बुरा ना लगे तो थोड़ा सा हमारे लिए हाईलाइट कर दीजिएगा इस वक्त के लिसनर्स के लिए।
बहुत तकलीफ होगी लोगों को अगर मैं उस वक्त ये बताऊं कि जब फैसला हुआ तो इसीलिए हुआ था कि ऐसे लग रहा था कि अभी इस वक्त मोहतरमा सब चीजों के बावजूद अगर ये काम कर रही हैं। एक ही मिसाल अगर मैं दे दूं तो क्योंकि बहुत डिटेल्स पे जाने की जरूरत नहीं है, हमने उनको बस चीजों के ऊपर कहा कि जी आपके लिए एक खास किस्म की ब्रीफिंग हम ऑर्गेनाइज करते हैं, बेग साहब आर्मी चीफ थे, मैं DGMI था, तो आप तशरीफ लाइए, आपको हम एक्सक्लूसिव ब्रीफिंग देना चाहते हैं। वो बताए बगैर हमें अमेरिकन एम्बेसडर को लेकर आ गए, तो उस वक्त हमारे लिए ये बहुत ज्यादा मुश्किल काम हो गया कि हम वो ब्रीफिंग नहीं दे सकते थे, सिर्फ ये कर सकते थे जो बेग साहब ने किया, जाके प्रेसिडेंट साहब को कहा कि जी ये हुआ, बाकी फैसला प्रेसिडेंट साहब ने करना था। आखिर वो न सिर्फ मुल्क के प्रेसिडेंट थे, तजर्बाकार थे, बल्कि सुप्रीम कमांडर भी थे, तो ये उनका फिर फैसला था।
सर आपने बहुत जबरदस्त एक दरवाजा खोल दिया। पहली बात तो ये कि जिसमें मेरी रिजर्वेशन ये है कि अगर मोहतरमा बेनज़ीर साहब शी वॉज अ पॉलिटिशियन, अगर वो आई थी तो उसमें आर्मी को ब्रीफिंग देने की क्यों जरूरत पड़ी, क्यों आर्मी को इंटरवीन करने की जरूरत पड़ी। दूसरी चीज जो मेरी रिजर्वेशन आई, आई एम सॉरी टू नो अबाउट इट, कि मोहतरमा बेनज़ीर साहिबा जो अमेरिकन एक एम्बेसडर को लेके साथ चली गई, तो क्या वजह है कि एज ए पॉलिटिशियन रादर देन काउंटिंग व्हाट मेड हर टू टेक अमेरिकन एम्बेसडर विद हर, यानी पाकिस्तानी सियासतदान अमेरिका के बगैर चल नहीं सकते और पाकिस्तान की आर्मी हमारे पॉलिटिशियंस को चलने नहीं देना चाहती, दिस इज व्हाट आई गॉट आउट ऑफ दिस।
आई थिंक दिस इज नॉट द राइट कंक्लूजन।
जी सर,
इसलिए कि ये नहीं कि चलने नहीं देती, बल्कि दो ढाई साल जो उसमें हमने देखा मोहतरमा को काफी ज्यादा अपनी तरफ से, आप कहते हैं ब्रीफिंग क्यों देनी है, सब लोग ब्रीफिंग देते हैं, फौज को तो ब्रीफिंग देनी ही देनी थी बात चीजों के ऊपर, और यहां पर हम उनको ब्रीफिंग देना चाह रहे थे न्यूक्लियर प्रोग्राम पर और कैश्मीर के ऊपर, क्योंकि दोनों में ऐसे शक पड़ा कि जी मोहतरमा के पास पूरी सही इंफॉर्मेशन ना हो। CIA से तो ब्रीफिंग ले ली उन्होंने वॉशिंगटन में जाकर, लेकिन हमारी ब्रीफिंग जो उसी थी वो भी अभी पहले दी थी, एक दफा दोबारा हम देना चाह रहे, तो कोशिश यही थी कि इनको ये पैगाम, ये मैंने किताब में इसीलिए पूरे तफसील से लिखा है कि उनको हम यही कहा करते थे कि जी आप अब उनको जरूर चलाइए, और ये जो आप इन चीजों के ऊपर जो अपनी पॉलिसी, आपका हक है, लेकिन बेहतर होगा कि आप अपोजिशन को और बाकी लोगों को भी अपने इतमाद में लें, क्योंकि ये मसाइल ऐसे हैं कि इनमें सिर्फ ये कह देना कि जी हमने फैसला करना है वो कानूनी तौर पर तो ठीक होगा, लेकिन जहां तक प्रैक्टिस का ताल्लुक है, ये हमारा बड़ा पुराना उनके साथ था दरख्वास्त थी कि जो गवर्नमेंट इन वेटिंग है वो तो अपोजिशन, उनके लोग आप इन कोर इश्यूज के ऊपर उनको आप इन्वॉल्व को इनकॉर्पोरेट करें, ये तो बैकग्राउंड है ना, तो क्योंकि वो बात नहीं मान रही थी तो इसीलिए कोशिश की गई कि हर किस्म की बात हो रही है तो हम एक दे देते हैं। मैंने कहा एक्सक्लूसिव ब्रीफिंग देने में कोई हर्ज नहीं है, सब लोग कई लोग कई डिपार्टमेंट्स का काम है, दे फॉरेन ऑफिस दे सकता है, बाकी मिनिस्ट्री दे सकती हैं, और फौज ने ये फैसला किया कि हम आपको ये दो प्रोग्रामों पर जरूर, दो इश्यूज पर जरूर ब्रीफिंग देना चाहते हैं।
सर क्या आप बहुत ताकतवर थे या आपकी पुल्स बड़ी स्ट्रांग थी? वैसे तो बहुत सारे आर्मी के जनरल CSS का इम्तहान देने के बाद अपने डेजिग्नेशंस भी अपने पास रखते हैं और मुख्तलिफ पोजीशंस हासिल करते हैं, मगर आप देखिए आर्मी में रहने के बाद आप इंटेलिजेंस में जाते हैं, ISI में आप डायरेक्टर जनरल बनते हैं, और फिर आप को जर्मनी का सफीर लगा दिया जाता है, फिर वो सऊदी अरेबिया का सफीर लगा देती है। व्हाट वाज स्पेशल अबाउट यू दैट यू गॉट ऑल दीज पोजीशंस?
जी मेरा ख्याल है ये फैसले जो करूँगी, दोनों सूरतों में फैसला एम्बेसडर का बनाने का तो होता है ना, जो भी सियासी हुकूमत होती है, तो बेनज़ीर साहिबा थी जब दूसरे टेन्योर में जब वो प्राइम मिनिस्टर थी, और उन्होंने जब नाम मांगे, क्योंकि हमारे सिस्टम में होता है कि जी दो तीन क्योंकि 10% के करीब एम्बेसडर फॉरेन सर्विस से बाहर लिए जाते हैं, तो फौज में भी एक दो वैकेंसीज होती है। जब उन्होंने नाम मांगे तो फौज की तरफ से एक मेरा नाम गया, और मोहतरमा ने जब देखा कि इसका ये तजुर्बा है पुराना, जर्मनी में मैं अटैच भी रहा हुआ हूँ, कोर्स कर चुका हुआ, तो मुझे जर्मनी में लगा दिया गया। अब रिटायरमेंट के बाद जब ये एक मौका आया जबकि परवेज मुशर्रफ ने टेक ओवर कर लिया, तो उसने कहा कि सऊदी अरब में एक खास तालुकात होते हैं, फौजी हुकूमत है, अगर एक फौजी वहां पर एम्बेसडर होगा तो उन लोगों के लिए सऊदी अरब को एक सही मैसेज मिलेगा। मेरा कोई तजर्बा सऊदी अरब का तो नहीं था, डिप्लोमेसी का जरूर था, तो हम दो साल मैंने वहां पर भी गुजार दिए। खास बात का जहां तक तल्लक है वो उन्हीं लोगों को ज्यादा पूछना चाहिए जो ये अपॉइंटमेंट्स करते हैं कि क्यों आपने जो बाहर के लोग लगाते हैं तो क्या देख कर लगाते हैं। मेरी सूरत में तो मैंने बता दिया कि क्या वजूहत थी, क्यों अपॉइंटमेंट हुई, और ये कोई अनयूजुअल नहीं है। रिटायर्ड फौजी लगते हैं, रिटायर्ड फौजी तो लगते ही है, दूसरे महकमों वाले भी, कोई जर्नलिज्म से आया, कोई मईशत से, कोई डिपेंडिंग के किस तरह का आपका इंटरेस्ट है किसी मुल्क में। कोरिया में लगाना है तो आप ऐसे बंदे को लगाएंगे जो कि माशी तल्लक बेहतर समझता होगा, तो ये एक कोई अनयूजुअल चीज नहीं है। लेकिन जहां तक ताकत का ताल्लुक है, फौज की अपना एक स्टेटस तो बहुत अच्छे से था इस मुल्क के अंदर, लेकिन मैं किसी और कॉन्टेक्स्ट में आपको बता सकते हैं कि क्यों था।
बहुत शुक्रिया सर। जब मैं आपको देखती हूँ, आई हैव ऑल माई रिस्पेक्ट फॉर यू, यू ओवर आर्मी के साथ आपने छोड़ा, मगर जाहिर है ISI को जब मैं देखती हूँ, आप अमेरिकन इंटेलिजेंस में भी रहे, ISI में भी रहे, मगर ISI ने बाज़ूकात ऐसे अजीब फैसले किए, और मैं आई फील सैड कि मेरी आर्मी ओथ लेती है उस मुल्क और उन सरहदों की हिफाजत के लिए, और ISI ने उस मुल्क के रहने वालों के ऊपर बाज़ूकात ज़्यादती भी की और गलत फैसले किए जिसका पाकिस्तान को बड़ा खमियाजा भुगतना पड़ा। ठीक है, कोई आप इसके बारे में मेरी करेक्शन करना चाहेंगे?
आपका ये जो सा है ना कि इस तरह की स्टेटमेंट देना कि ISI ने ना फौज ने बहुत ज्यादा किया, तो आप बेहतर होगा कि उसमें ये बता दें कि कौन सी चीज थी जिसमें आपका ख्याल है कि बहुत ज्यादा इस फैसले से नुकसान हो गया। सब चीजें, सब फैसले सही भी नहीं होंगे, सही कुछ नहीं, लेकिन बेहतर होता है कि आदमी वो कॉन्टेक्स्ट में एक सवाल पूछे कि क्या वजह है, वो फैसला क्यों हुआ।
जी सर, जैसे चलिए मैं आपको एग्जांपल दे देती हूँ, बलूचिस्तान के लोग, और मैं आई एम स्ट्रांग बिलीवर ऑफ दिस कि बलूचिस्तान में हिंदुस्तान के लोग बड़े मुहिब्बे वतन हैं, बहुत मुहिब्बे वतन हैं। आज तक मैंने हिंदुस्तान का कोई पॉलिटिशियन पाकिस्तानी पॉलिटिशियंस की तरह हिंदुस्तान छोड़ के किसी बैरून मुल्क में जाके रहते नहीं देखा। ठीक, मगर पाकिस्तानी पॉलिटिशियंस की बैकग्राउंड है कि अभी आपके शेख हफीज साहब भी रहना बाहर है, हुकूमत जब होनी है तो पोजीशन पाकिस्तान की एंजॉय करना है, पोजीशन ख़त्म होगी तो फिर बाहर जाके बैठ जाना है, इलाज करना है तो भी बाहर करवाना है, मगर हिंदुस्तानी दे आर डाई हार्ट इंडियंस। बलूचिस्तान का क्या उनका गिला है? यही गिला है ना कि लोगों को उठवा लिया जाता है, तो उठाते कौन है? ISI के वाले ही उठवा के लेके जाते हैं। इफ आई एम रॉन्ग डू करेक्ट मी सर। मैं
देखिए, आप एक सब्जेक्ट से जब दूसरे सब्जेक्ट पर जाना चाहती है ना, उसमें जरा एक कॉन्टेक्ट वो थ्रेड लूज हो जाता है। जहां तक बलूचिस्तान का तल्लुक है, आपने कहा कि सब लोग वहीं पे वतन है, मैंने तो पाकिस्तान में सभी लोग मोहब्बे वतन देखे हैं, कोई आदमी मुझे ऐसा नजर नहीं आया जिसको मैं कहूँ के खतार होते हैं। बलूचिस्तान के लोगों के साथ तो ज्यादती 70 साल से होती रही, इसीलिए उनको हम सवाल अगर नहीं सके तो 5-6 इंसर्जेंसी हुई वहां पर।
ठीक सर,
कितना संभालना होता है फौज ने और कितना जाना सिविल में, ये जब चीज जब आप साहब के सामने आती है तो आप गौर से अगर सुने, फौज का काम होता है कि अगर कोई इसको खास मिलिटेंसी हो रही है तो आपको इतना संभाल दे ताकि जो दूसरी असल में जो फेद होती है सियासी, उसको मैनेजमेंट कहते हैं, वो हो सके। तो ये दोनों ने अपना काम अगर पूरा शायद ना किया हो, या दोनों की जो सी है वो सिंक्रोनाइजेशन ठीक ना हुई हो, लेकिन हकीकत है कि बलूचिस्तान को ठीक संभाला नहीं गया। ये इसीलिए मैं कहता हूं कि मुझे बजाय इस तरह के ऐसी जगहों पर आकर तो मुख्तरसन दायर करना पड़े, मैंने सारा तजर्बे उठाकर लिख दिए किताबों में। मेरी तीनों किताबों के अंदर आपके ये जितने भी सवाल है ना, فوج کا کہ وہ جو غیر معمولی جو اسٹیٹس ہے وہ بلوچستان کی ہینڈلنگ ایم کیو ایم کی ہینڈلنگ ان سب کے بارے میں میں نے لکھ دیا اور کوئی یہ نہیں کہا کہ جی ہم بالکل صحیح تھے اور سویلین ٹھیک ہی تھے کام کرتے یا پولیٹیشین یہ نہیں ہے اس میں جب ویلیو ججمنٹ کریں تو آپ صحیح طریقے سے بیان نہیں کر سکتے غلط پالیسیز یا ایسی پالیسی جن کو صحیح سمجھ کے چلایا ہو اور صحیح امپلیمنٹ نہ ہوا ہو وہ تو ہم ماننے کے لیے بالکل تیار ہیں اس میں آپ فوج کے متعلق اگر زیادہ ڈالنا چاہیں کہ انہوں نے زیادہ گڑبڑ کی تو وہ بھی میں مان لوں گا یہ دیکھتے ہوئے کہ بھارت بہت عرصہ فوج نے اپنی طاقت کا استعمال کیا وہ کانسٹیٹیوشن کے باہر بھی استعمال کیا اور جب یہاں پر آ جاتا ہے کہ وہ کچھ کام کرنے نہیں دیتی وہاں مجھے اختلاف ہوتا ہے کیونکہ کوشش ضرور ہوتی ہے کہ آپ ان کو کہیے کہ آپ اگر صحیح کام کریں سنبھالیں آپ تو فوج بیچ میں نہیں آئے گی
بہت خوبصورت بات
جی
بہت خوبصورت بات آپ نے کہی کہ اگر پولیٹیشنز اپنی ڈیو ڈیلیجنس کریں اور ایمانداری سے رول کریں اینڈ دے نو ہاؤ ٹو کنٹرول دا کنٹری تو یقیناً فوج اور ادارے ان کے ساتھ ہوں گے آپ نے سر بڑے اچھے طریقے سے ایکسپلین کیا مگر میں نے سر کہیں بھی کوئی اوفینسو بات سوال نہیں کیا کیونکہ جب میں نے یہ بات کہی تھی کہ آئی ایس آئی تو آپ نے کہا تھا اس کانٹیکٹس میں کوئی ایک ایگزامپل دیں تو میں نے وہاں پہ یہ سوال کیا تھا آئی تھینک یو ویری مچ یو آر ود می ود آل مائی ریسپیکٹ اینڈ آئی تھینک یو کہ یہ کمیونیکیشن گیپ ختم اس انٹرویو کا مقصد بھی صرف کمیونیکیشن گیپ کو ختم کر کے میرے وطن سے اور میری فوج سے محبت کو پروموٹ کرنا ہے دیر مسٹ بی اے ریزن فار سم تھنگ کہ یہ چیزیں ہوتی نہیں آپ نے جو بیان دیا کہ پولیٹیشنز کے پاس اگر کنٹرول ہو جائے سیاستدان کے پاس تو یقیناً فوج مداخلت نہیں کرے گی دس مینس آر پولیٹیشنز ور ویک دیٹس واٹ یو وانٹیڈ ٹو سے
دیکھیے اس طرح دراصل مشکل یہ ہو جاتی ہے کہ سیاستدان جو ہے وہ کہیں گے کہ جی ہمارے لیے انوائرمنٹ ٹھیک نہیں تھی اور یہی وجہ ہے کہ ہماری تاریخ میں اگر تو کسی نے مل کر ایک ایسی پالیسی بنایا جس میں فوج کو آپ بالکل ان کا مشورہ لے لیجئے لیکن باقی سیاستدانوں کو وہ بھی بورڈ پر لیں اور ایک اس سے بھی زیادہ ضروری چیز ہوتی ہے وہ جو آپ نے بھی اس کے متعلق ذکر کیا کہ اگر جب سیاسی حکومت آتی ہے اور اگر انہوں نے لوگوں کا اعتماد یہ لے تو فوج بالکل مجال نہیں ہے کہ وہ ٹیک اوور کرے کیونکہ ان کو پتا ہے کہ گراؤنڈ سویل جو ہے وہ اس کے حق میں نہیں ہوگا لیکن اگر جب نظر آئے کہ بھائی لوگوں کو مایوس کر چکی ہوئی ہے ایک سیاسی حکومتیں اور لوگ اس وقت سوچ رہے ہیں کہ جی ابھی کون ہمارے پاس ہے ہم نے ایک کو ووٹ دیا پھر دوسرے کو دیا وہ نہیں رہا کام تو شاید فوج والے کچھ کر لے اس وقت ان کو ذرا حوصلہ مل جاتا ہے اس کو اگر میں نے پورا پہنچانا ہے تو میں نے یہی کہا کہ دوبارہ بھی میں نے اس کے بارے میں اسی لیے بات کی کہ فوج نے بھی جب مداخلت کی ڈائریکٹلی ٹیک اوور کیا یا انٹرویو کیا تو کامیابی تو نہیں ہوئی اور اس کی وجہ بھی وجہ دی کہ کیوں کامیابی نہیں ہوئی کیونکہ ان کو فوج کی کوئی ٹریننگ نہیں ہے ملک کو سیاسی طور پر یا انتظامی طور پر یا معاشی طور پر چلانے تو یہ ڈیفیشنسی رہتی ہیں ہماری اسی کو یہ کہتے ہیں نا کہ یہ ہائبرڈ سسٹم جو ہوتے ہیں ان میں کام اس لیے نہیں ہوتا کہ لوگوں کو پتہ نہیں کہ کیسے رسپانسبلٹی کو ہم نے ڈسٹریبیوٹ کرنا ہے اور کس سے ذمہ داری لینی ہے بڑا آسان ہو جاتا ہے ان حالات میں سب سے بڑا جو نقصان یہی ہوتا ہے کہ سیاستدان کہہ سکتا ہے میں کچھ کرنا چاہتا ہوں لیکن فوج مجھے کرنے نہیں دے حقیقت اس سے مختلف ہے اگر وہ اپنا کرنا چاہیں اور کر لیں تو فوج آ نہیں سکتی آپ ان کو اس کے اوپر کوئی ہے ہی نہیں ان کو وجہ ملے گی نہیں اور نہ ہی ان کے بات کوئی سنے گا اگر وہ ٹیک اوور کریں
یعنی اگر ان کو عوام کی محبت اور عوام کا ساتھ ہوگا تو کوئی اور اس میں شامل نہیں ہوگا سر ابھی آپ نے بڑی بات کہی کہ آپ نے خود ریئلائز کیا کہ بلوچستان کے ساتھ پچھلے 70 سال سے زیادتی ہو رہی ہے اور مگر آپ آئی ایس آئی کے 2 سال لیڈر بھی رہے مطلب ڈائریکٹر جنرل بھی رہے تو آپ نے بھی یا آپ میں آپ میں معذرت کے ساتھ سر میں آئی ڈونٹ مین آپ آئی مین پالیسی آپ کی یا اس زمانے میں بھی وہی رہی کہ لوگوں کو اٹھوا لیا جاتا تھا تو کڈ یو ڈو سم تھنگ فار دا بیٹرمنٹ آف بلوچستان
आप देखिए ना, मैं ये कहता हूं कि जी आपने अगर ये फर्ज कर लें कि ये आईएसआई उठाती है लोगों को, तो उसके मतलब मेरे पास काफी इन्फॉर्मेशन है नहीं ताकि मैं बता सकूं।
ठीक सर, सॉरी हम स्किप करते हैं इस क्वेश्चन को, हम स्किप करके आगे की तरफ बढ़ते हैं। हम किताब की तरफ आना चाहते हैं, आपकी की तरफ। सर मैं गलत हो सकती हूँ, मगर आई फील के मैं इंडिया के जब लीडर्स को देखती हूँ या इंडिया की अफवाज इतना सियासत में मदाखलत भी नहीं करती, और ऑफ कोर्स हम पाकिस्तानी थोड़े नाइव भी हैं कि झूठा फेक मैसेज आता है और हम आगे फॉरवर्ड करके सादा दिलों को बिगाड़ते चले जाते हैं अगेंस्ट आवर ओन आर्मी। किताब आपने जब लिखी, और आपको पता ही है कि रॉ इंडिया इज अ वेरी ऑर्गेनाइज्ड कंट्री इन अ वे कि उन्होंने इतना बजट एलोकेट किया हुआ है कि उन्होंने पूरी दुनिया में ब्रेन वॉश कैसे लोगों का करना है। अभी रिसेंटली यूरोपियन यूनियन डिसइन्फो लैब का भी पता लगाया, और आपको पता है क्या कमाल का नेटवर्क था। आज के दिन में जब मैं आपसे बात कर रही हूं तो व्हाट्सएप इंडियन गवर्नमेंट को कोर्ट में लेके गया है, क्योंकि इंडियन गवर्नमेंट ने उनसे कहा है कि जो बंदा मैसेज जनरेट करे उसके बारे में दें, मगर व्हाट्सएप नहीं देना चाहती। आज ट्विटर के साथ भी एक घपला जो हुआ है, इंडियन गवर्नमेंट जिस तरह कंट्रोल करना चाहती है वो भी मामला चल रहा है। मगर रॉ इज प्लेइंग अ वेरी इंपॉर्टेंट रोल अराउंड द वर्ल्ड टू ब्रेन वॉश पीपल।
आप मेरा इंटरव्यू कर रही है या आप अपने बयान?
नहीं सर मैं उस ग्राउंड,
आपने देखिए, आपने अगर मेरा इंटरव्यू करना है तो आप मुझसे जरूर पूछ लीजिए कि वो किताब में क्या लिखा हुआ।
सर मैं बिल्कुल पूछ, मगर मैं एक सवाल तो आपसे पूछ सकती हूँ।
यूरोपियन यूनियन और पता नहीं कहाँ कहाँ तक पहुँच जाती है किताब जो स्पाइक क्रॉनिकल।
नहीं सर मैं वहीं पे आ रही हूँ।
नहीं आप वहाँ पर बताइए, मैं पहले ही आपको बता देता हूँ ताकि आपको ये सवाल करने की जरूरत ही ना पड़े। जब इस किताब की लॉन्चिंग हुई है दिल्ली में 23rd of May 2018,
जी,
उसमें वहां पर जो डिस्कशन हुई है उसके अंदर ये आपने तस्वीर दिखा दी, ये लोग सब वहां पर थे।
जी सर।
और इन लोगों ने वहां पर जब डिस्कशन किया उसका हासिल ये था कि जी हमारी कश्मीर पॉलिसी, ये लोग कह रहे हैं कि इंडिया वाले कह रहे हैं कि हमारी कश्मीर पॉलिसी फ्लॉड है।
जी।
इनमें से कोई ऐसा आदमी था जिसने नहीं कहा कि हमारी कश्मीर पॉलिसी ठीक है और पाकिस्तान हमारी कश्मीरी पॉलिसी फ्लॉड है, हमारा ये बनता है, हमारा मशवरा है हिंदुस्तानी हुकूमत के साथ कि पाकिस्तान के साथ मिलकर कश्मीर के इशू को एड्रेस किया जाए।
अच्छा।
ये उसका हासिल हुआ है जब ये किताब लॉन्च हुई। बाकी
आप लोग
जितने
मर्जी है
दाएं बाएं चक्कर
लगाएं। नहीं सर, मैं सर सवाल, आई स्वेयर टू गॉड, मैं अगर आपसे बात कर रही हूँ ना तो मैं उस गैप को खत्म करना चाह रही हूँ। आप प्रॉब्ली यू डोंट नो व्हाट माय ब्रेन इज गोइंग, बिकॉज आई जस्ट वांट टू वो जो एक लोगों के दिमाग में बिठा दी गई, मैं उसको क्लैरिफाई करने के लिए, क्योंकि सवाल ये किया जाता है कि जनाब अमरजीत सिंह दलित जो थे वो रॉ को लीड कर रहे थे, तो आपको क्या जरूरत थी उनके साथ मिलके वो किताब लिखने की? दैट्स व्हाट मैं, और राइटर भी आपका आदित्य सन्हा थे।
आपने अगर किताब पढ़ ले तो समझ आ जाती है कि चाहे वो रॉ का आदमी था, उसका एक दूसरा मॉडरेटर भी था, वो ही होगा, वो भी हिंदुस्तानी है, लेकिन जो प्रोडक्ट है उसके मुतालिक, उसकी अफाकियत के मुतालिक, जिन लोगों ने भी किताब पढ़ी है बाद में मुझे कहते रहे कि जी ये तो कमाल की किताब है, इसमें इतना अच्छा कश्मीर के मुतालिक तो कभी भी हमने बात नहीं सुनी। लेकिन ये आप फैसला कर लें कि जी क्योंकि रॉ का बंदा था इसलिए।
ठीक सर। सर आप आप आप
पुलवामा हुआ है, आप सुन लें ना, आपने बुलाया मुझे अगर तो आप, पुलवामा जब हुआ है तो 2 साल बाद सारे पाकिस्तानी मीडिया किसको बुलाते हैं हिंदुस्तान की तरफ से? दौलत साहब को, क्योंकि उनको मालूम है कि दौलत साहब के व्यूज कश्मीर पर, हिंदुस्तान पर, पाकिस्तान पर ऐसे हैं जो कि पाकिस्तानी ऑडियंस को सुनने चाहिए। मैंने भी सुना दिए।
ठीक सर। ठीक सर, मगर सर मैं आपको बताती हूँ, आप प्रॉब्लम में आपको ज्यादा ले आए गए, हालांकि मेरे नोटिस में जो था कि परवेज मुशर्रफ साहब ने भी अपनी किताब लिखी थी और हाजिर सर्विस होते हुए लिखी थी, किसी ने भी कुछ नहीं किया उनका, और भी एक दो किताबें हैं, मगर जाहिर है आप पे जरा बिजली जरा ज्यादा गिर गई। किताब पढ़ने की अगर आप बात कर रहे हैं, मैं शाजिया जी मेरे साथ यहाँ तशरीफ रखती हैं, अगर आप इजाजत दें, शी हैड गॉन थ्रू द होल बुक, डू यू माइंड इफ
जी सर? यही इंतजार कर रहा था कि आपके बारे में सवाल करें।
जी सर, तो
यूनियन भी आ जाएगी इसके अंदर?
नहीं सर, क्योंकि इंडिया ऑर्गेनाइज है, इस बात को आप माने ना माने,
आप सियासतदान आ जाएंगे जो बाहर चले जाते हैं, मैं तो किताब पर बात करने आया हूँ। जमीन कराइए बात।
जी जनरल साहब कैसे हैं आप, खैरियत से हैं? मुझे बताया गया आप 80 ईयर्स ओल्ड है, मुझे तो आप 60 ईयर्स ओल्ड लग रहे हैं। 60 ईयर्स ओल्ड लग रहे हैं, 80 ईयर्स ओल्ड तो मुझे लग नहीं रहे हैं आप।
आप देखिए, ये वाला जो है ये मैं खुश भी हो सकता हूँ, लेकिन ये लगता है कि आपने इस काम करने के लिए माशाल्लाह, आई एम ऑल राइट, आई एम पास्ट 80।
अच्छा, दीजिएगा मुझे लोग टेक्स्ट कर रहे हैं, हु इज दिस इज लेफ्टिनेंट जनरल असद दुरानी, आई थैंक हिम वेरी मच दैट लेफ्टिनेंट जनरल असद दुरानी इज विद अस। एंड आप आर्मी में लेफ्टिनेंट जनरल रहे, उसके बाद मिलिट्री इंटेलिजेंस पाकिस्तान में रहे, ISI में डायरेक्टर जनरल रहे, आप पाकिस्तान के एम्बेसडर के तौर पर रहे, आपकी 3 किताबें आ चुकी हैं, और
जी आपने ज्यादा वक्त इन चीजों में लगाया है और जो सब्सटेंस था उस पर बात नहीं की है। आई हैव टू से दैट यही मेरा रहा हमेशा से कि जब भी कोई बात करनी है उसको साफ डायरेक्ट बात की जाए, उसको बगैर वैल्यू जजमेंट के बात की जाए, सब्सटेंस की बात की जाए।
एक
दफा मेरा इंट्रोडक्शन जरूर कराया, लेकिन कोई अभी तक किसी ने किताब
की नहीं सर हम किताब के बारे में बात करने लगे हैं, तो मैं सिर्फ ये आपसे बड़ी माजरत से, आप प्लीज माइंड मत कीजिएगा, ये कुछ शकूक और अहमात हैं जो कि हमारे जेनों में आए और लोगों ने ये इस पाकिस्तान में क्वेश्चंस उठाए, क्योंकि डिफेंस मिनिस्ट्री ने कहा कि जो आपने लिखा है वो जो है वो स्टेट के अगेंस्ट जाता है, तो हम आपसे थोड़ी सी क्लैरिफिकेशन चाहते हैं। अच्छा, मैंने जब ये पढ़ी थी उस वक्त मुझे इतनी ज्यादा वो नहीं है, लेकिन मैंने जो चीजें मुझे समझ में आई उस वक्त कि आपने या तो ये वाकई सच है या डिलिबरेटली बहुत कुछ कह दिया बहुत से लोगों के बारे में, नवाज शरीफ साहब के बारे में कह दिया कि उनको तो जी पैरानोया था, बीबी को बहुत ही मतलब है उस पिक्चर में पेश कर दिया जब वो राजीव गांधी के साथ मिल रही थी कि कश्मीर के ऊपर तो उनकी पकड़ ही नहीं उस वक्त थी। जनरल गुल हमीद के बारे में आपने कहा कि उन्होंने यहां तक बात कर दी और हंसते रहे वहां पे कोर कमांडर्स में लोग कि हम इंडिया को तोड़ ना दें। फिर आपने जनरल मुशर्रफ साहब के बारे में कहा कि जी कारगिल के ऊपर उन्होंने पूरी ब्रीफिंग नहीं दी थी, कुछ दिया था और उनका बड़ा दिल का दर्द था कि वो जो हमारी पहाड़ियां चली गई हैं इंडिया के पास वो ले लें। कुलभूषण यादव पे आपने बहुत क्लियरली बहुत वेहमेंटली ये नहीं कहा कि यस डेफिनेटली ही वाज अ स्पाई एंड वी कॉट हिम एंड वी डिड द राइट थिंग, हालांकि अमरजीत सिंह दूल्हे कहते रहे वो, बल्कि आपसे क्वेश्चन उधर ड्यूरिंग इंटरव्यू करते रहे कि भाई उस जो नेवी का अफसर है वो तो हमने सुना है कि ड्रग्स में भी इन्वॉल्व था, वो उस इलाके में कर क्या रहा था, बट आपने फिर वहां पे बीबी की बहुत सारी करप्शन की
सवाल उनसे जवाब ले
लेना। मैं उनको बुक के बारे में बता रही हूँ जी, तो उन्होंने बीबी के बारे में आपने कहा कि जी वो पहले तो उनके हस्बैंड करप्शन में इन्वॉल्व थे, फिर वो खुद भी शायद उसके साथ साथ चलती, तो ये चीजें तो सर मुल्क के अंदर कहने की है ना, तो इसीलिए इन चीजों ने बहुत बहुत हीट जनरेट कर दी और उन्होंने कहा कि आप शायद में भी ये सच जो है आपने दुनिया में जाके क्यों बोले और वो भी एक रॉ के हेड के साथ क्यों बोले, तो
ये बिल्कुल ठीक है
जी,
ये सवालात ठीक है और करने चाहिए
जी,
और इसी सवाल का के जवाब के देने के लिए तो मैं तो हाजिर हो गया था
जी
कि ये सवाल हुए, और इनकी ये पहली दफा नहीं थी कि मैंने इन चीजों के बारे में ये बात की थी
जी।
मुल्क के अंदर और बाहर क्या को कैमरे में तो नहीं बात होनी थी ना, मुल्क के अंदर जब भी मैं बात करता था, चाहे किसी जगह लिखना हो, चाहे टीवी करना हो, किसी सेमिनार में, वो तो ओपन बात होती है, तो ये इनमें से कोई ऐसी चीज नहीं है क्योंकि जिसके मुतालिक पहले बात या मैं कर नहीं सका। मैं तो इतना खुशकिस्मत आदमी हूं कि मैंने इन चीजों के बारे में लिखता रहा हूं, मेरी जो राइटिंग्स हैं पाकिस्तान हिंदुस्तान और दूसरे मुल्कों के डिफेंस जर्नल में छप चुकी है। अगर आपको यादव के मुतालिक मसला है तो यादव के मुतालिक मैंने कहा है कि जी अगर वो पकड़ा गया है उससे आप सारी इंफॉर्मेशन दें, लेकिन जो इंटरनेशनल जो گڈ پریکٹسز ہیں اس پہ ان اسپائس کو آخر میں جب آپ نے سارا فائدہ لے لیا تو بجائے ان کو ہینگ کرنے کے آپ اس کو ایکسچینج کرتے ہیں. اتنا آپ کے پاس ویلیوبل قسم کا ایک آدمی آیا ہوا ہے, چار پانچ آدمی آپ کی جگہ آرام سے آپ اپنے چھوڑا سکتے ہیں. یہ ایسے ہوتا طریقہ یہ ہے, بندہ اس کو مارنا تو بڑا آسان ہے, اس کے بدلے اگر تین چار بندے اگر ہمارے یا دس بندے آ جائیں تو کوئی حرج نہیں ہوتا. اس لیے بات کی تھی اور اس کتاب میں پہلی دفعہ یہ بات نہیں تھی ہوتی, جہاں پر دوسری کتابوں یا دوسری رائٹنگ میں باتیں ہو چکی ہوں, لوگوں کو دوسروں کو پتا ہے, اپنے لوگوں کو پتا ہے. کتاب پہ لکھتے تو اس لیے نا کہ وہاں پر اس میں کانٹیکسٹ سیٹ کی جاتی ہے. یہ نہیں ہے کہ وہاں پر آپ نے صرف کشمیر کے متعلق کہنا کہ ہم نے کیا کرنا ہے, آپ نے پوری انوائرمنٹ دیتی ہے. آپ اس کے علاوہ جو دیکھیے ان کے اندر جو لکھی ہوئی ہے کہ دی ہندوستان کی پالیسی کشمیر کے متعلق کیا ہے, کیا خرابی ہے, کیا ہو سکتا ہے. اور میرے سے زیادہ دولت نے کہا کہ جی یہ واقعی ہماری خرابی ہے. دولت صاحب نے یہاں تک کہہ دیا کہ ہماری ہندوستان کی پوری فورن پالیسی جو ہے چین کے ساتھ, امریکہ کے ساتھ, روس کے ساتھ, یہ افغانستان کے اندر وہاں پر بھی ہم ٹھیک نہیں کر رہے, پاکستان کے ساتھ کوآپریٹ اگر نہیں کریں گے تو یہ گڑبڑ ہوگی. وہ بندہ یہ کہہ رہا ہے, اس کی کھچائی اس بات پر ضرور ہوئی ہے. یہاں پر لوگوں نے وہ نہیں سنا, یہاں پر صرف یہ سنا گیا کہ را کے ساتھ بات کرتے ہوئے اس آدمی نے ہمارے دو تین پالیٹیشنز کے متعلق یہ کہہ دیا کہ یہ صرف پالیٹیشنز کے متعلق میں نے نہیں کہا کہ کرپشن کی, میں نے یہ بھی بتایا کہ باقی جو لوگ ہیں جنہوں نے مشرف کی پالیسی ہے کوئی اچھی ہے کوئی خراب ہے وہ بھی بتا دی. اگر یہ نہ کی جائے تو یہ کس قسم کی کتاب ہوگی جو کہ نکلے گی, جس میں میں کہہ رہا ہوں کہ ہم تو بالکل ٹھیک کہہ رہے تھے, سب کو جو بھی ہم نے کہنا تھا وہ تو ٹھیک کہہ رہے تھے, ہندوستان کی ساری خواصت. اور وہ کہہ رہا ہے کہ نہیں ہندوستان کی تو ہے خواصت لیکن ہم نے کچھ کرنا تو ہے نا ابھی. تو کتنا ون سائیڈڈ اس طرح کی کتاب نہیں ہو سکتی. یہ کتاب اس وقت ہندوستان میں اٹس اے مسٹ ریڈ. پاکستان میں جو لوگ پڑھتے ہیں ان کو ابھی, پہلے تو شور میں کیوں سے نہیں پڑھا, اب پڑھنے کے بعد کہتے ہیں کہ یار اس کتاب میں تو ہمارے لیے کئی ایسی چیزیں ہیں جس کو ہم فالو کر سکتے ہیں. یہ اگلے ہی دن جب انہوں نے فیصلہ کیا کہ جی ابھی ہندوستان کے ساتھ بیک چینل ہونی چاہیے, کوئی نئی بات نہیں ہے, لیکن کئی لوگ ہیں کہتے ہیں کہ جی تمہاری کتاب کی وجہ سے بیک چینل چل پڑی. میری کتاب کی وجہ سے بیک چینل نہیں چلی, میں صرف وہ کہہ رہا تھا کہ جی اگر آپ نے سنبھالنا ہے کسی موقع کے اوپر تو یہ ہو سکتا ہے, یہ مقصد تھا کتاب.
سر آپ نے دیکھیے, اب آپ نے اب بات کی ہے نا تو ایک دروازہ ضرور اوپن ہوا ہے. آپ نے کہا کہ اور میں نے بڑے کلبھوشن یادیو کے بارے میں کہ یس ایکسچینج کیا جا سکتا تھا, سو اس کمیونیکیشن سے دیر از اے گڈ تھنگ وچ کیم آؤٹ آئی بلیو. سر
ایک کوشچن اور ہے, سر آپ کی
کتاب میں بھی لکھا ہوا ہے, کتاب میں بھی لکھا ہوا ہے کہ ایکسچینج ہوتے ہیں یہ.
آپ کی کتاب میں سر ایک چیز جس سے میں بالکل اگری کرتی ہوں, تو آپ تھوڑا اس کو اگر اور ایکسپلین کریں گے تو دیٹ از گوئنگ ٹو بی امیزنگ ریلی, کیونکہ یہ بہت سارا لوگوں کے ذہن میں جو ہے نا ابھی بھی گڈمڈ ہوئی ہوئی ہیں یہ چیزیں. اور لیکن میں آپ نے جو بک میں چیز لکھی ہے میں بالکل آپ کو انڈورس کرتی ہوں. آپ نے ذوالفقار علی بھٹو کے بارے میں لکھا ہوا ہے کہ اگر ان کی انٹرفیئرنس نہ ہوتی, کیونکہ جنرل الیکشنز میں ذوالفقار علی بھٹو صاحب ہارے تھے جو کہ ہمارے لوگوں کو پتا نہیں ہے, مجیب الرحمان صاحب جیتے تھے اور گورنمنٹ بنانے کا حق ان کا تھا, اس وقت کی اگر ملٹری حکومت جو ہے وہ سٹرانگ ہوتی اور ذوالفقار علی بھٹو صاحب کو کہتی جناب اپوزیشن میں بیٹھو, ہمارا کام ہے مجیب الرحمان کے ساتھ بات کرنا اور ہم بات کریں گے اور چیزوں کو آگے چلائیں گے, تو ملک نہ ٹوٹتا. آپ ذرا تھوڑا سا اس کے اوپر اور تھوڑی روشنی ڈالیں گے, کیونکہ لوگ جو ہے وہ سمجھتے نہیں ہیں اس پوائنٹ آف ویو کو, وہ کہتے ہیں نہیں جی جو کچھ کیا یا خان نے کیا, تو ذرا تھوڑا سا ایکسپلین کیجئے اس کو.
مسئلہ دراصل یہی ہوتا ہے کہ جو چیز آپ کو پسند آ گئی وہ تو ٹھیک ہے, لیکن بعض ایسی چیزیں جو کہ آپ کو دوسرے لوگوں کو پسند نہیں ہوگی وہ اپنی جگہ پر صحیح ہے, لیکن اس کی وجہ سے پورے کتاب کی افادیت, کیونکہ جیسے لوگوں کو حق ہے مجھے بھی حق ہے, پاس کو چھوڑتی ہے مجھے بھی حق ہے کہ میں اپنا اوپینین دے سکوں, چاہے وہ بھٹو کے بارے میں ہو, بے نظیر بھٹو کے بارے میں, یا فوجیوں کے کچھ کے بارے میں ہو. حمید کل کے بارے میں جب میں نے کہا کہ وہ کہا اور انہوں نے مجھے نہیں کہا, حمید کل صاحب نے یہ میسج ہندوستان کو دیا تھا, ان کے ایک بڑا اچھا جنرل سے بھارت بھوشن اس کا نام ہے, اس کو بلا کے کہا کہ جی ہمیں ہندوستان کو توڑنا ہے. وہ بچارہ میرے سے پاس آیا کہنے لگے جی آپ توڑنے کا پروگرام کر رہے ہیں. میں نے کہا وہ اچھا حمید کل صاحب نے آپ کو میسج دے دیا, میں نے توڑنا ذرا مشکل ہے, آپ سے پاکستان اس طرح اس وقت کا جو ہم آج کا پاکستان ہے आप शायद ना तोड़ सकें, हमारे लिए हिंदुस्तान तोड़ना तो मुश्किल होगा, लेकिन हम काफी चौसा है काम कर सकते हैं ताकि आपको आप अपने टोल्स पर जरूर रहिए। ये इस तरह की बातें की जाती हैं बाज दफा मैसेज देने के लिए और बाज दफा इसलिए भी कि हमारे लोग भी किसी ना किसी मौके पर आकर उसको शायद थोड़ा सा उसको कंसिडर करें। तो सिर्फ किताब किसी एक आदमी की खुशी के लिए नहीं लिखी जाती, ये लिखी जाती है एक आदमी का व्यू है, एक नैरेटिव है, कई नैरेटिव है इसके अंदर जो कि लोगों को करेक्ट कर लेते हैं, कई लोग हैं जो कि इसके बारे में कोई चीज निकाल लेंगे एक आउट ऑफ द कॉन्टेक्स्ट और कह देंगे।
आपने इसी किताब में जैसे शाजिया जी ने भी शेयर किया कि आपने भुट्टो साहब के बारे में लिखा विच इज राइट, मगर परवेज मुशरफ साहब आपसे जूनियर थे, परवेज मुशरफ साहब ने बेशुमार गलतियां की, क्या आपने कभी उनको चेक किया था अपने तजुर्बे की रोशनी में?
बहुत ज्यादा, बल्कि वो नाराज हो गए थे। देखिए मेरा ये इतना क्या, और परवेज मुशरफ साहब का एक बहुत बड़ा क्रेडिट है, उनका ख्याल था कि हम लोग उनकी कॉन्स्टिट्यूएंसी की सही बात है, मुझे ही उन्होंने वहां पर भिजवाया है वो भी सही बात है, लेकिन जब उन्होंने शुरू किया काम 9/11 के बाद बास कामों का, तो उस वक्त 2003-2004 में मैं पहली दफा मैंने फैसला किया कि अभी ये इतना काम हो चुका हुआ है मुझे इसके बारे में बात करनी है। नाराज हो गए मुझसे क्योंकि मैंने उनकी ट्राइबल एरियाज की पॉलिसी और कुछ और एक दो पॉलिसी की मैंने की क्रिटिसाइज, और उन्होंने मुझे कहा कि सोच तो मुझे बहुत है आप ये बात कर रहे हैं लेकिन ये आपका हक है आप करें। तो ये हमारा जो था ना पुराना कल्चर वो ये था कि हम अपनी बात कर सकते हैं और लोग उसके बाद उनको पसंद आए या ना आए सुन सकते हैं। ये अभी कुछ हो गया है, पिछले आपने भी इन लोगों की चीजों के बारे में बात की कि कम्युनिकेशन होती है, अभी फौरन जैसे ही कोई बात होती है नहीं है तो ठीक, लेकिन ये पुराने आईएसआई वाले को नहीं करनी चाहिए। मैं तो इस किताब के तल्लक में कहूंगा कि इस किताब की अफादियत यही है कि ये पुराने इंटेलिजेंस चीफ ने अपने तजर्बे की बना पर एक ऐसी बातें की ताकि इस किताब की उनसे कुछ क्रेडिबिलिटी है, कुछ उसमें ट्रैक्शन है, और अगर मुझे वाकई इसके बारे में कमेंट देना पड़े जो कि मैं कहीं और दे चुका हूँ कि जब ये सब कुछ हो रहा था और इस किताब के ऊपर ये लोग वहां पर इंडिया के कश्मीर के बारे में ये कह रहे थे, ये लोग हमारे यहाँ पर लोग उस वक्त सुन नहीं थे रहे उनकी बात, हमारे लोग कह रहे थे ओहो किताब लिखती हमारे पुराने आईएसआई वाले ने पाकिस्तान मिलकर, बाद में उसी के राज को बुलाकर उससे पूछते हैं लेकिन मेरी किताब लिखने पर इसलिए जी इतराज था कि क्यों। अभी मैंने भी उनसे पूछा कि आपको क्या तकलीफ है, कौन सा कानून है, कौन सी ऐसी चीज है जो मुझे मना करती है, लेकिन इससे भी ज्यादा आप किताब को पढ़ के इनमें से जिस चीज को आपको वाकई जिससे आपका ख्याल है कि बहुत नुकसान हुआ आप बताइए, वो इनको किसी को मिल नहीं सकी, वरना उसके मुतालिक तो फिर कोई और तरीका इस्तेमाल किया जाता ना, सिर्फ शोर तो नहीं ना होता सिर्फ।
सर ये एक आपका चैप्टर है पूरा आपकी बुक में ऑन डीप स्टेट।
जी जी बिल्कुल बिल्कुल, बड़ा अच्छी बात
बड़ी। तो ये थोड़ा एक्सप्लेन कर दें क्योंकि ये इंडिया को काफी तड़पाती है ये चीज जरा।
ये बहुत अच्छी बात है, डीप स्टेट कौनसी है, हमेशा कहा जाता था कि पाकिस्तान की आईएसआई डीप स्टेट है, और मैं कहता था कि दुनिया जहान में डीप स्टेट होती हैं, रूस सोवियत यूनियन के जमाने में इसको नॉमन क्लाटूरा कहते थे, ये अमरीकन इसको ब्लॉब या पता नहीं बेल्टवे और कोई बल्कि कहा जाता है कि वो मिलिट्री इंडस्ट्रियल कॉम्प्लेक्स की बात हो जाती है। सबसे ज्यादा मजबूत डीप स्टेट जो है शायद कहीं और भी होती होगी, लेकिन मैंने इंडियन डीप स्टेट देखी है कि इतनी मजबूत है कि वो अपने प्राइम मिनिस्टर को अच्छा काम भी नहीं करने देगी कि जी शायद अगर इससे ये ना हो। ये किताब में लिखा गया कि मनमोहन सिंह को भी इन्होंने नहीं करने दिया कि जी अगर इस चीज का जो स्टेटस को का अगर डायनेमिक्स हिल गया तो हमसे नहीं संभाला जाएगा, कश्मीरियों को ज्यादा लीवे मिल जाएगा, पाकिस्तानी जो हमसे हैं थोड़ा सा इंटरफेस ज्यादा करेंगे, इसलिए आप स्टेटस को रखिए क्योंकि उसको हम संभाल लेंगे। ये डीप स्टेट का मकसद था जो कि उस किताब में आया। हमारी डीप स्टेट किधर है मजबूत, हमारी डीप स्टेट जो सी है वो तो मैंने पहले कह चुका हूं तीन चार अच्छे अदारों को इकट्ठा नहीं कर सकती है कि जी आप अब इकट्ठा कर लें और इसके ऊपर हम न्यूक्लियर पर कश्मीर पर अफगानिस्तान पर ये पॉलिसी बनाते हैं, इस पर आप कॉमन मिनिमम एक किस्म का जो है अपना आपका एग्रीमेंट हो जाए ताकि जो दूसरी हुकूमत भी आए तो वो भी ये ना कहे कि अभी मैंने जी दोबारा शुरू करना है, پرانی حکومت تو بڑی بیوقوف تھی, ہم نے ایک نئی سر شروع کر. یہ ہوتا ہے ڈیپ اسٹیٹ کا کام, بڑی لمبی اسٹریٹجک پالیسی کو بنا کر اسٹیبلشمنٹ, صرف فوج نہیں اسٹیبلشمنٹ پوری سیاسی جماعتوں سمیت ایک ایگریمنٹ کروا لیں, تاکہ یہ ہم ہمیشہ اس کے اوپر ہر دفعہ نیا تجربے نہ کرتے.
اتنا آپ کا تجربہ, اور مشرف صاحب نے بھی ایک کتاب لکھ دی اپنے اقتدار کے دور میں لکھی, جس میں انہوں نے اسامہ بن لادن کا اور پاکستان کو اڈے دینے کی بات کی. آپ کا اتنا تجربہ تھا اور آپ اس وقت ساتھ بھی تھے, آپ نے کیا اس میں مداخلت نہیں کی تھی, یا آپ نے ان کو روکا نہیں تھا, یا کوئی بغاوت ان کے اگینسٹ نہیں کھڑی ہوئی تھی؟ اور
چیف ایگزیکٹو ہوتا ہے نا ملک, اس کو روک نہیں سکتے, اس کو اپنے طریقے سے آپ پہنچا سکتے ہیں بات اگر وہ سننے کے لیے تیار ہو. کچھ لوگ ہوتے ہیں جو کہ کہتے ہیں نہیں, ابھی میرا کام ہے, آئی ایم دا کیش فسکس, وی ول ڈیسائڈ. میں کہتا ہوں حق تو ہے آپ کو, لیکن میں اور یہ کئی دفعہ ہو چکی ہوئی یہ بات, آپ کو پتا نہیں ہے. آپ کل آئے ہیں یہاں پر, آپ نے وزیر اعظم بھی بن کے ہوں گے, آپ عالی جی بھی بن کے ہوں گے, لیکن ان سب چیزوں کی ایک بہت لمبی داستان ہے, اور جو ہسٹری ہے آف این ایشو اس کو آپ جب دیکھیں گے, کچھ ایسے لوگوں سے بات کریں گے, تو پھر آدمی کو سمجھ آتی ہے کہ کرنا کیا ہے. لیکن ٹرمپ تو آپ نے دیکھ ہی لیا کہ ٹرمپ نے آ کر کس طریقے سے بات چیت کی. یہاں پر تو تقریباً لوگوں کو میں نے بلکہ کہتے ہوئے کہ ابھی میرے پاس ہے کام, ابھی میں بتاؤں گا کہ ہونا کیسے ہے. ابھی ڈیولیوشن کیسے ہونی ہے, ابھی ایڈمنسٹریشن کیسے بننی ہے, اور بڑا منتیں کرتے رہے تھے کہ آپ اس طریقے سے دھماکہ مت کریں, یہ بڑے بڑے پرانے سسٹم بنے ہوئے ہیں, بڑے طریقے ہیں, ان میں بڑی غلطیاں بڑی کمزوریاں ہیں, لیکن اس کو ٹھیک کرنے کے لیے آپ کو سول ایڈمنسٹریشن کا ماہر چاہیے, اس کو کوئی کنسنسس چاہیے. جن چیزوں پر منیمم کنسنسس ہو چکا ہے اس سے آپ کام شروع کر دیں, بجائے اس کے کہ آپ ایک دن کہیں 14 اگست 2002 کو اس پاکستان جیسے ملک پر ایک نیا عملے ایڈمنسٹریٹ سسٹم نازل کرنا ہے. کیا گیا نا جس کو ہم نے وہ ریولیوشن جس طرح کا نیا بنا تھا اس کے متعلق کہتے ہیں, لیکن یہ جو آپ کی بات ہے کہ یہ روکا نہیں, روک نہیں سکتے, مشورہ دے سکتے ہیں. لوگ پیپل ان پاور دے ڈو ناٹ وانٹ ٹو لسن, یہ ایک موٹی سی بات ہے. بہت کم ہوں گے جو کہ کہیں گے کہ یار وہ دو چار پرانے بندے ہیں, ان کو بلا لیں, ان سے بھی سنتے ہیں کہ کیا ابھی کچھ. میں ریٹائرڈ آدمی بیٹھا ہوں, خورشید قصوری صاحب وہاں پر فورن منسٹر ہیں, ہر 6 مہینے کے بعد ایک آ جاتی تھی دعوت کہ بھائی آئیے ذرا آج کشمیر ذرا ڈسکس ہو. کام انہوں نے اپنا کرنا ہوتا ہے لیکن سن لیتے ہیں,
مشورہ کر لیتے ہیں,
مشورہ کر لیتے ہیں, یہ فرق ہو جاتا ہے کہ بعض لوگ بالکل نہیں مشورہ کرتے.
سر یہ آپ ہی کی بات چیت سے نکلا کہ جب آپ پولیٹیشنز کو کہتے ہیں کہ پولیٹیشنز کو بھی اچھے لوگوں کو ایک جگہ بٹھا دینا چاہیے, تو اس کا مطلب ہے پرویز مشرف صاحب جب تھے ہی واز اے ریئل ڈکٹیٹر, کہ آپ جیسے تجربہ کار سے بھی اس نے بات نہیں سنی. بلوچستان پہ آپ کی ریزرویشنز تھیں, انہوں نے الٹا اکبر بختی کو بھی مروا کے اور بیڑا غرق کر دیا. سو ہی روئنڈ دا تھنگز موسٹ آف آل. اینڈ آپ تو پولیٹیشنز کو کہہ رہے ہیں کہ اکٹھے بیٹھ کے ملک کی بہتری کے لیے بات کریں, تو پرویز مشرف نے ہی نہ آپ لوگوں سے مشورہ لیا؟
بالکل, اسی لیے پرویز مشرف صاحب کے بارے میں بھی اسی لیے بات کی کہ یہ طریقہ جو تھا واردات ان کا. میں تو کہہ چکا ہوں کہ میں پہلی دفعہ جب میں آیا بالکل یہ سوچ کے کہ ابھی ایک تو یہ کہ بہت زیادہ گڑبڑ ہو گئی, بول تو 2003 میں فوج بھیجی ساؤتھ وزیرستان میں, اس وقت کیونکہ ہم اس علاقے کو جانتے تھے, وہاں نوکری کر چکے تھے, ایک وہ تھا. دوسرا اس سے بھی زیادہ امپورٹنٹ تھا کہ ہم جیسے لوگ اگر فوجی اس موقع پر فوج کی پالیسی پر ریٹائرڈ فوجی نہیں بات کریں گے تو دوسروں میں تو اتنی ہمت نہیں, دوسرا تو نہیں کر سکتے نا, تو یہ ہم نے اپنا فرض سمجھ کے کریا. اور میں اکیلا نہیں تھا انسیڈنٹ, نہ ہی میرا وہ انیشیٹو تھا, بہت سارے ایکس سروس مین ایک بن گئی سوسائٹی, اور انہوں نے ہم نے شروع کر دیا وہ کام کرنا. سیاستدانوں کو شاید اس لیے کہا گیا, ایک تو خیر میرے حال میں ڈپارٹمنٹ کی بات ہوتی ہے, دوسری یہ ہے کہ وہ بہت ہی نائیو, میں نے دیکھا ہے کہ کیسے لوگوں کو میں نے بات سنا ہے, بڑے بڑے تجربہ کار قسم کے سیاستدان ہوتے ہیں, لیکن جب انہوں نے بات کرتے ہیں کسی اس طرح کی بات میں, یہ جو سیکورٹی ریلیٹڈ ایشو ہے, تو آدمی سمجھ آتا ہے کہ ان کو بہت زیادہ بریفنگ کی, بہت چیزوں کی ضرورت ہے. کئی لوگوں نے جب بات سنی, لوگوں کو بلایا, ایسے لگا کہ کنسنسس ہو گیا ہے, ابھی میں نے ایک پاکستان ڈرفٹ میں ایک واقعہ بیان کیا کہ جی یہاں پر ایسے لگتا تھا کہ بی بی کو وہ جو ہم نے کہا تھا کہ جی ایک نیشنل سیکورٹی ایڈوائزر گروپ بنائے, لگتا ہے کہ پہلی سیمز ٹو ہیو ڈراپڈ, انہوں نے یہ کام کیا لیکن بعد میں ایکشن انہوں نے نہیں لیا اس کو. اس لیے بعض دفعہ ان کی کھجائی ہو جاتی ہے, بعض دفعہ دوسروں پر کرٹیسزم ہو جاتا ہے. فوج کو ہم نے کم از کم ہمارے جیسے جو پرانے فوجی ہیں انہوں نے اپنی انٹروینشن پر ان کی پالیسی پر یہ نہیں ہے کہ کبھی اسپیئر کیا. زیادہ تر لوگ, حمید گل بہت بڑا کرٹک تھا یہ فوجی حکومت کے بارے میں, حالانکہ وہ بھی ضیاء الحق کے ساتھ تھا, لیکن اپنے تجربے کی بنا پر اس نے بھی کہہ دیا تھا کہ اتنا زیادہ نقصان ہوتا ہے کہ جب فوجی حکومت ہوتی ہے اس کے پاس کچھ نہ کوئی نہیں. یہ حمید گل کی تھی بات, اور ورنہ سیاستدان تو چلا جائے گا نا, پارلیمنٹ کے پاس چلا جائے گا, پھر کہے گا جی میں نے یہ جب تک ہی نہیں کروں. وہ اگر ایک فوجی لیڈر وہاں بیٹھ کے کہے میں نے فیصلہ کرنا ہے مجھ سے بات کرو تو